नमस्कार। कार्यक्रम हातेमालोको आजको श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np मा साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। कार्यक्रममा हामीले लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। समाजमा व्यापक रूपमा रहेको लागू पदार्थ र दुर्व्यसनी न्यूनीकरण गर्ने हाम्रो प्रयास रहनेछ। हाम्रो समाजमा विभिन्न व्यक्तिहरू, युवा युवती लगायत अन्य व्यक्तिहरू पनि लागु पदार्थ दुर्व्यसनी विकृतिमा फँसेर धेरैले पारिवारिक वातावरणदेखि लिएर आफ्नो स्वास्थ्यलाई पनि खराब गराइरहेका छन्। त्यसैले हाम्रो उद्देश्य भनेको लागु पदार्थ दुर्व्यसनीमा लागेका व्यक्तिहरूलाई कसरी निर्मूल पार्ने, न्यूनीकरण कसरी गर्ने, उनीहरूलाई त्यो दुर्व्यसनीको खाडलबाट कसरी बाहिर निकाल्न सकिन्छ भन्ने विषयमा हामीले कार्यक्रममा कुराकानी गर्दै आएका छौँ। हाम्रो समाजमा लागु पदार्थ भन्नाले चरे कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यस्ता पदार्थले कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। हामीले विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूसँग उहाँहरूका विचार, सुझाव, सल्लाह कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छौँ। त्यसै गरी आजको श्रृङ्खलामा हामीसँग लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध भएर काम गरिरहनु भएकी तथा विभिन्न सङ्घ संस्थामा आबद्ध भएर समाजको लागि काम गरिरहनु भएकी एकजना सशक्त महिला, जो हाल राष्ट्रिय आधारभूत विद्यालय नदी किनार नारायणघाटकी प्रधानको रूपमा काम गरिरहनु भएकी गायत्री शर्माज्यूसँग कुराकानी गरेका छौँ। लागौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ।
म्यामलाई स्वागत छ कार्यक्रम हातेमालोमा।
धन्यवाद।
आरामै हुनुहुन्छ?
हजुर, आरामै।
अहिले केमा व्यस्त रहिरहनु भएको छ?
अहिले त अब विद्यालय उही भर्ना होइन, भर्ना, बच्चा व्यवस्थापन, पुस्तक व्यवस्थापन, यस्तैमा व्यस्त छु।
भर्खरै नयाँ शैक्षिक सत्र पनि सुरु भइसकेको छ। भर्ना अभियानमा विद्यार्थीहरू कुन कुन क्षेत्रबाट आउनु भएको छ? के छ पहिला र अहिलेको तुलनामा विद्यालयमा आउने जाने क्रम के कस्तो छ?
हो, अहिले अवश्य भर्नाको चलिरहेछ होइन, यो अभियानमा घर दैलो अभियान गरेर आउने आफ्नो क्याचमेन्ट एरिया भयो, क्याचमेन्ट एरिया, अनि बाहिरबाट पनि अहिले चाहिँ धेरै विद्यार्थीहरू भित्रेको महसुस भएको छ। पहिलाभन्दा अहिले धेरै विद्यार्थीहरू भित्रिएका छन्। सायद अब हुन त पहिला पनि इङ्ग्लिस मिडियम चलाएको हो, इङ्ग्लिस मिडियम पनि चलाइयो, अभिभावकहरूलाई कस्तो असर पर्ने रहेछ भने बोर्डिङमा जति पैसा तिरे पनि अभिभावकहरूलाई मनखत नहुने, सामुदायिक विद्यालयमा जति गर्छु भने पनि अभिभावकहरूलाई चित्त बुझाउनै नसकिने त्यो अवस्था त छ। तैपनि त्यो पहिलाको भन्दा अझ अहिले अब विश्वासिलो वातावरण बन्दै गएको चाहिँ महसुस गरेको छु। बोर्डिङबाट पनि झिकेर सामुदायिक विद्यालयमा बच्चाहरू ल्याइरहेका छन्, त्यसले गर्दाखेरि चाहिँ विश्वास छ।
पहिलाको तुलनामा अहिले सामुदायिक विद्यालयमा चाहिँ विद्यार्थीहरू भर्ना गर्ने अभियान एकदम लागि परेको छ। हरेक ठाउँमा, हरेक क्षेत्रमा, हरेक जिल्लामा बोर्डिङ स्कुलभन्दा सामुदायिक स्कुलमा पनि राम्रो गुणस्तरीय शिक्षा दिन पनि विद्यालयहरू प्रशासनिक क्षेत्रदेखि लिएर सबै टिचरहरू पनि लागि परेको देखिन्छ। हाम्रो चाहिँ राष्ट्रिय आधारभूत विद्यालय नदी किनार नारायणघाटमा रहिरहँदा पनि यो एरोफेरोमा विभिन्न जात जातिदेखि लिएर हरेक क्षेत्रबाट हरेक व्यक्तिहरू, यसमा व्यक्तिका परिवारका छोरछोरीहरू यहाँ पढाइरहनु भएको छ। खास कति कति उमेर समूहका, कति क्लासदेखि कति उमेर समूहका, कति क्लाससम्म पढाइ भइरहेको छ अहिले?
अहिले हाल अब यसपालि चाहिँ हामीले कस्तो भयो भने नर्सरी 1 थियो, नर्सरीबाट पढेर आएको बच्चा एकैचोटि 1 छलाङ लाउन पर्ने, त्यहाँ आउँदाखेरि नर्सरीमा सिकेको कुराहरू सबै 1 बिर्सिने, त्यो कारणले गर्दाखेरि केजीको महसुस भयो, त्यसले गर्दा केजी क्लास पनि खोलिएको छ। अहिले हाम्रो नर्सरी केजी 1, 2, 3, 4, 5 गरेर 5 बच्चाहरू छन्। यही मेरो घेरोका बालबालिकाहरू र अन्यत्र ठाउँबाट पनि सङ्घ संस्थामा रहेका बालबालिकाहरू पनि हाम्रो विद्यालयमा अहिले धेरै भित्रिएका छन्।
विशेष गरी बालबालिकाहरू स्कुल भर्ना गर्ने क्रममा पनि उनका अभिभावकहरूलाई अन्यल हुने गर्छ, कुन विद्यालयमा राम्रो शिक्षा, राम्रो वातावरण छ भन्ने विषय लिएर पनि भर्ना गर्ने बेलामा परिवारमा धेरै छलफल भइरहेको हुन्छन्। विशेष गरी राष्ट्रिय आधारभूत विद्यालय नै छनौट गर्ने पर्ने गुणहरू चाहिँ हाम्रो विद्यालयमा के कस्ता छन्?
हाम्रो विद्यालयमा अहिले कस्तो भन्दा विद्यालयमा फर्निचरको सुविधा, लाइब्रेरीको सुविधा, सानो प्राइमेरी विद्यालय भए पनि मनोवैज्ञानिक त ढङ्गले बाल केन्द्रित शिक्षा हामीले दिइरहेका छौँ बालबालिकाहरूलाई। यो अहिले अब बोर्डिङमा पढाउने पुस्तकहरू पनि यो विद्यालयमा बोर्डिङमा पढाइरहेका पुस्तकहरू ल्याएर हामीले त्यो पुस्तक पनि उपलब्ध गराएर बा अभिभावकहरूलाई उपलब्ध गराएका छौँ। बेला मौकामा दाताहरूबाट हामीलाई सामग्रीहरू, शैक्षिक सामग्री प्लस पोसाकहरूको व्यवस्था हामीले गर्न सकेका छौँ। पटक पटक नयाँ नयाँ कार्यक्रमहरू गरेर बा अभिभावकहरूलाई पनि अवेरनेसहरू जगाएका छौँ। अब सामुदायिक विद्यालय भनेको यो हो, अब बोर्डिङ भनेको यो हो। अहिले हुन त योभन्दा अगाडि सरकारले पनि योजना ल्याएको हो, सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरूलाई चाहिँ धेरै सुविधाहरू दिने, अहिले पनि ल्याएको छ। सरकारी जागिर खानको लागि सामुदायिक विद्यालयमा पढेका बच्चाहरूले बढी ग्राह्यता पाउने, त्यो कारणले गर्दा अहिले कस्तो प्रभाव माथिल्लो स्तरमा, पहिला माथिल्लो स्तरमा प्रभाव पर्थ्यो, आठदेखि चाहिँ सामुदायिक विद्यालयमा राख्ने चलन थियो भने अहिले चाहिँ त्यो अहिले अलिकति अभिभावकहरूले बुझेका हुन् कि सानो उमेरका बालबालिकाहरू पनि सानै स्कुलमा पढाउन पर्ने रहेछ। एकैचोटि ठुलो एकदेखि के अरे नर्सरीदेखि बाह्र पढेको ठाउँमा चाहिँ हाम्रो बच्चाबच्चीको धेरै ख्याल हुँदो रहन्छ। नर्सरीदेखि पाँचसम्म पढाउने भनेको प्राइमेरी लेभलको हो, त्यहाँ चाहिँ जुन सिक्न पर्ने सिकाइ उपलब्धि हो त्यो सानै लेभलको सिकाइ हुँदो रहेछ भनेर अभिभावकहरूले बुझेको मलाई महसुस भएको छ। किनभने ती बच्चा बालबालिकाहरू चाहिँ धेरै बालबालिकाहरू ल्याएको अहिले चाहिँ ल्याइरहेका छन्। अहिले पनि हामीले जति केजीमा हुनसक्छ केजी खोल्ने अब जति कति बच्चा हुन्छ भनी सोचेका थियौँ, तर अहिले त अब एउटा क्लासलाई हुने 20-25 जना त केजीमै भइसक्यो बालबालिका। यो देख्दाखेरि चाहिँ अवश्य राम्रो हुन्छ होला भन्ने आशा चाहिँ छ।
तर पनि पहिला जनमानसमा के अलि हुन्छ नि भरम हुन्थ्यो भने सरकारी स्कुलमा पढाइसकेपछि त्यति केयर हुँदैन, टिचरहरू पनि त्यति अलि हुन्छ नि जुन प्राइभेटमा जुन कडा रूपमा गरिएको छ सरकारी विद्यालयमा हुँदैन भन्ने भ्रम पहिला थियो। अहिले त थोरै परिवर्तन भएर धेरै परिवर्तन भइसकेको छ, तर पनि हामीले सामुदायिक विद्यालयमा आफ्नो बाबु नानी पढाइरहँदाखेरि जुन पुस्तकमा जुन शिक्षा छ त्यस बाहेक अन्य जस्तै दुर्व्यसनीमा यसै विकृतिहरू अन्य अवेरका प्रोग्रामहरूबाट टाढा राख्नको लागि उनीहरूलाई सचेत बनाउनको लागि चाहिँ हामीले के कस्ता शिक्षाहरू दिँदै आइरहेको छ बालबालिकाहरूलाई?
हाम्रो बालबालिकाको जन्मदाता अभिभावक नै हो भनी सोचेँ। हामीले अभिभावकलाई बोलाएर पटक पटक अभिभावकसँग बालबालिकाको विषयमा छलफल गर्ने, अनि फेरि शुक्रबारको कार्यक्रमहरू चलाउने, जनचेतनाहरू जगाउने, आफ्ना आमा बुवाहरूलाई यो गर्न हुँदैन ल है तिमीहरूले चाहिँ आमा बुवाले भनेको बेलामा आमा बुवालाई पनि सकेसम्म सम्झाऊ। आमा बुवा यहाँ कस्तो चलन पनि देखियो भने सानो ठुलो एकचोटि दुर्व्यसनीमा फँसेका बालबालिकाहरूले सानो बच्चाहरूलाई फसाउने त्यो प्रवृत्ति हामीले देखेको हो त्यो पहिलाको अवस्थामा। तर अहिले चाहिँ धेरै कम भइसकेको छ, हुन त पाठमा पनि छ होइन, अब पाठ्यक्रममा पनि राखिएको छ,
सोसलमा साइन्समा अब ड्रग्सको बारेमा पढाइरहँदा पनि त्यति पाठ्यक्रममा चाहिँ सीमित रूपमा मात्र अलिकति व्याख्या गरिएको छ। यसले के कस्तो असरहरू गर्छन् भन्ने विषयमा डिटेल रूपमा बुकमा नखुलाइए पनि हामी टिचरहरूले त्यो टपिक पढाउँदाखेरि चाहिँ कस्तो तरिकाले उनीहरूलाई प्रभाव गर्ने तरिकाले कसरी बुझाउन सकियो भने चाहिँ यो लागु पदार्थ दुर्व्यसनीबाट जति पनि व्यक्तिहरू अहिले धेरै फसिसकेका छन्, जस्तै 7-8 क्लासमा पढ्ने व्यक्ति विद्यार्थीहरू धेरै दुर्व्यसनीमा फँसेर उहाँको परिवारदेखि लिएर आफ्नो स्वास्थ्य पनि बिगारिसकेको अवस्था छ। लागु पदार्थ दुर्व्यसनीबाट उनीहरूलाई टाढा राख्न, उनीहरूलाई सचेत बनाउन चाहिँ कस्तो शिक्षाको आवश्यक पर्छ जस्तो देख्नुहुन्छ?
अब यो यसमा त सबैभन्दा पहिला समाजले गरेको हुन्छ असर होइन, समाजमा भएका व्यक्तिहरूले कोही लागु पदार्थमा दुर्व्यसनीमा फँसेका व्यक्तिहरू हुन्छन् उनीहरूले सिकाउने, आफूभन्दा सानोलाई यो गर भनेर ल्याउने सिकाउने, अनि योबाट वञ्चित गराउनको लागि अभिभावकहरूलाई अवेरनेस गराउने, उनीहरूलाई चाहिँ आफ्नो लेसन अनुसार आफ्नो पाठ अनुसार उनीहरूलाई पनि विभिन्न नाटकहरू देखाउने, अनि कथाको रूप लिएर अनि कार्यक्रम नै गराएर अवेरनेसको कार्यक्रमहरू नै गराएर हामीले चाहिँ यस्तो कार्यक्रमहरू यो गर्न हुँदैन है यस्तो लाग्छ भनेर आफ्नो छिमेकमा भएका व्यक्तिहरूलाई दुर्व्यसनीमा फस्दा के घटनाहरू उसको घट्यो तिमीहरूले के थाहा पाएका छौ भनेर ल्याएर त्यस्ता प्रश्नहरू सोधेर उनीहरूलाई चाहिँ अवेरनेस गराउन हामीले कार्यक्रमहरू सधैँ गरिरहेका छौँ।
विशेष गरी कार्यक्रम गरिरहँदा पनि यो प्रभावकारी रूपमा लान नसकिएको पनि अवस्था देखिन्छ हरेक ठाउँमा भन्ने गरिन्छ। कुनै सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गरियो, हामीले यो ठाउँमा गरियो, यसो गरियो भनेर चर्चा कमाउने बाटो पनि आइरहेको छ। तर पनि हाम्रो त सामुदायिक विद्यालय त्यसमाथि शिक्षा क्षेत्रमा आबद्ध भएका शिक्षकहरू चाहिँ पक्कै पनि यसलाई गहन रूपमा लिएर नै सिकाइरहनु भएको छ होला। तर पनि जुन यो हाम्रो राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने बालबालिकाहरूको फ्यामिली ब्याकग्राउन्डदेखि लिएर हरेक कुरालाई हेर्दाखेरि अलिकति फरक देखिन्छ होइन। त्यसले गर्दा पनि बालबालिका सँगसँगै अभिभावकहरूलाई चाहिँ के कसरी सल्लाह सुझाव दिँदै आइरहेको छ?
अभिभावकहरूलाई हामीले अब यो वार्षिक उत्सवमा मात्र नभइकन अरू बेलामा पनि छात्रवृत्ति वितरण गर्ने बेलामा पनि यस्ता अभिभावकहरूलाई बोलाएर चाहिँ उनीहरूसँग छलफल गर्ने, उनीहरूको घरमा गएर छलफल गर्ने, बच्चा स्कुल आएन भने के कारणले आएन, तपाईँको बच्चालाई यो छ है, अस्तिसम्म यस्तो थियो बच्चा, आज चाहिँ किन यस्तो भएछ, शरीर गले जस्तो अल्छी गर्छ बच्चा पढ्ने बेलामा भनेर विभिन्न यस्ता बच्चाहरूको विषयमा चाहिँ धेरै छलफलहरू गर्ने गरिरहेका छौँ। अब हुन त पहिलो पाठशाला भनेको घर नै हुन्छ, आफ्नो परिवार नै हुन्छ। अब त्यही जुन परिवारबाट आएको बालबालिकाहरू हो त्यही स्वभावले आएका हुन्छन्। विद्यालयमा आउँदाखेरि उनीहरूलाई चाहिँ धेरै रेखदेख गर्ने, आज के गर्यो कसो गर्यो प्रश्नहरू सोधेर साथीहरूसँग उसको बसाइदेखि लिएर उसको मेलमिलापदेखि लिएर उसलाई चाहिँ एउटा रिएक्सनको एक्सन रिसर्च गरेर उनीहरूलाई चाहिँ सुधार्ने प्रयास चाहिँ हामीले धेरै पटक गरिसक्यौँ। यस्तो बच्चाहरू हामीले धेरै सुधारेर पठाएको पनि धेरै रेकर्डहरू छ। त्यो कारणले गर्दा अभिभावकलाई नै बोलाएर उनीहरूको यो हटाउनको लागि कतिपय अभिभावकहरू त यस्तोसम्म देखियो कि आफू खाने अनि बा सडकमा सुत्ने, त्यो सानो सानो अब त्यो बाउको त्यो हरकत देखेर आमा बस्न आमा छोडेर गएको नानीहरू, त्यो सानो सानो नानीहरूलाई समाधान च्यापेर सडकमै सुतेको बाउलाई पनि भेटियो, त्यस्ता बाउलाई भोलिपल्टै बोलाएर चाहिँ यो गर्नु हुँदैन भनेर सम्झाइ बुझाइ उनीहरूको आफन्तीहरूलाई जिम्मा लाउने, ल है तपाईँको जिम्मा छ यो नानीहरू यस्तो नगर्नु तपाईँले गर्नु हुँदैन भनेर चाहिँ ती नानीहरू अहिले पढ्न आइरहेका छन् विद्यालयमा। अब आउन त बाहरू पटक पटक आउँछन्, लिएको शैक्षिक सामग्रीहरू उनीहरूको उनीहरूलाई दियो, दाताहरू खोजेर शैक्षिक सामग्री दियो, झोला ब्यागहरू यसरी दियो, तर बाउले नै बोकेर लिएर गएको, किन त्यस्तो गर्नुभएको भनेर भनिसकेपछि मेरो थिएन लगाएँ भन्ने त्यस्ता अभिभावकहरू धेरै छन् यहाँ।
सचेत अभिभावक नभएर जुन अझ बुझ्ने अभिभावक नभइसकेपछि पनि घरमा बालबालिकाहरूलाई नकारात्मक प्रभाव पर्ने पनि देखिन्छ। विशेष गरी बालबालिकाको मनोविज्ञान बुझेर अभिभावक, शिक्षक लगायत अन्य समाजमा सामाजिक काम गर्ने व्यक्तिहरू पनि बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको विषय के छ, उनीहरूको रुचि के छ, त्यही हिसाबले जान सकियो भने उनीहरूलाई भविष्यमा पनि राम्रो बन्ने देखिन्छ। तर पनि अहिले के छ, बालबालिकाको सोच विचार फरक र अभिभावकको सोच विचार फरक भइदिएको छ। हाम्रो विद्यालयमा मात्र नभइकन अन्य हरेक विद्यालयमा पनि विद्यार्थीहरूलाई हुन्छ नि प्रेसरमा विद्यार्थी भर्ना गरिएको छ, प्रेसरमा आफूले रोजेको भन्दा फरक विषय पढाइरहेको छ। विशेष गरी यो टिनएजर्सहरू पनि धेरै बिग्रिएको छ, सानो उमेरदेखि नै स्टार्ट गरेर टिनएजर्समा कलेज लेभलमा पढ्ने विद्यार्थी भाइ बहिनीहरू पनि लागु पदार्थ दुर्व्यसनको कारणले कतिले आफ्नो शरीरलाई जोखिममा राखेका छन् भने कसैले परिवार समाज सब बिगारेका छन्। त्यस्ता बालबालिका त्यस्ता विद्यार्थीहरूलाई चाहिँ यहाँको सल्लाह सुझाव चाहिँ के रहन्छ?
मैले अब अघि पनि भने मैले होइन, पहिलो पाठशाला भनेको घर हो, समाज हो, समुदाय हो, होइन, त्यो
समुदायका व्यक्तिले चाहिँ कस्तो उनीहरूलाई कस्तो के गरिदियो भने फरक हुन्छ र घर परिवारले के गरिदियो अथवा विद्यालयबाट के भयो भने बालबालिकाहरूलाई चाहिँ सकारात्मक प्रभाव पर्ला जस्तो लाग्छ।
अब समुदायमा पनि अब त्यस्ता खालका जोखिमपूर्ण भनौँ न, अब ती त ती भर्खरका कलिला नानी बाबुहरूले त्यो लागु पदार्थ सेवन गरे भनेको त जोखिमपूर्ण हो। जोखिमपूर्ण अवस्थाका बालबालिकाहरूलाई समाजले पनि अलिकति धप्काउने धप्काउने अथवा उनीहरूलाई चाहिँ
सल्लाह सुझाव दिने
होइन, सल्लाह सुझाव दिने, उनीहरूको बा आमालाई पनि बढी रेखदेख गर्न पऱ्यो, ती बालबालिकाहरूलाई गाली गर्ने होइन, पिट्ने होइन, सम्झाइ बुझाइ घरमा राख्ने कोसिस गर भनेर अभिभावकहरूलाई पनि भनिदिनु पऱ्यो। र विद्यालयमा आएर पनि उनीहरूको निगरानी, शिक्षक विद्यालयमा 10 बजे 4 बजेसम्म घरमा भन्दा बढी अभिभावकभन्दासँग भन्दा बढी शिक्षकसँग रहेका ती बालबालिकाहरूलाई शिक्षकको निगरानीमा पनि ती बालबालिकाहरूलाई मायासँग पढाउने गरेपछि अनि बल्ल ती बालबालिकाहरू सुध्रिने मौका पाउँछन्। हुन त राज्यले पनि अहिले त राज्यले पनि के गरिरहेछ भने यो लागु पदार्थ दुर्व्यसनीलाई रोक्छु रोकथाम गर्छु भनेर नै लागिरहेको छ. त्यो साथसाथै अब त्यो कार्यक्रम सफल भएर
क्षेत्रबाट सरकार लागि परे पनि स्थानीय तहमा आफू सचेत नभएसम्म यो नियम कानुन पालना गर्न एकदम मुस्किलै देखिन्छ. हरेक क्षेत्रमा यो विषयमा मात्र नभई हरेक क्षेत्रमा त्यो देखिन्छ. तर पनि स्थानीय तहमा स्थानीय विद्यार्थीले विद्यालयदेखि लिएर समाजका गण्यमान्य व्यक्तित्वहरूले चाहिँ कस्ता कार्यक्रमहरू विद्यार्थीहरूलाई कस्ता कार्यक्रमहरू कस्तो शिक्षा दिन सकियो भने चाहिँ उनीहरूलाई सकारात्मक प्रभाव पर्ला.
अब हो यो एउटा कुरो त कस्तो भयो भने जब अहिले समाज यस्तो ठाउँमा पुग्यो कि जब कानुन बन्यो त्यो कानुन हुन त कति मिचिरहेछन् तर पनि त्यो कानुनले अलिकति कडा गरिदियो भने अलिकति हिचकिनी बानी पनि जनतामा बसिसकेछ. त्यसले गर्दाखेरि त्यो लागु हुने भनेको तल्लो स्थानीय तहमा नै हो. स्थानीय तहमा लागु भयो भने अभिभावकहरू पनि सचेत हुन्छन् एउटा कुरो. अर्को कुरो समाजमा पनि खुल्ला रूपमा नभएका कुराहरू खुल्ला रूपमा हुन डराएकाहरू सितिमिति बालबालिकाहरू बिग्रिने अवस्था रहँदैन र यस्ता खुल्ला रूपमा आएका समस्याहरूलाई चाहिँ समाधान गर्नको लागि समुदायका विशिष्ट व्यक्तित्वहरू अझ त्यसमा पनि विद्यालय किनकि विद्यालयमा गएको बालबालिकाहरूलाई थाहा हुन्छ समयमा विद्यालय आयो कि आएन आज बच्चा कहाँ गयो के गर्यो भनेर शिक्षकहरूलाई थाहा हुन्छ. पटक पटक त्यस्ता अवेरनेसको कार्यक्रमहरू राखेर चाहिँ अभिभावकहरूलाई चेतना जगाउने बालबालिकाहरूलाई चेतना जगाउने यस्ता कार्यक्रमहरू चाहिँ स्थानीय तहबाट आइदियोस् र पटक पटक कार्यक्रम गरेर बालबालिकाहरूलाई र अभिभावकहरूलाई अवेरनेस गर्न सकियो भने अवश्य पनि कम हुन्छ.
जुन दुर्व्यसनीले गर्दा परिवार समाज आफ्नो शरीरदेखि लिएर हरेक कुरालाई बिगारेको छ त्यसले गर्दा हाम्रो समाजमा पनि कतिपय पुनर्स्थापना केन्द्र धेरै खुलिसकेका छन्. धेरै पुनर्स्थापना खोल्नुको मतलब भनेको दुर्व्यसनी प्रयोगकर्ताहरू बढिरहेको सङ्केत पनि देखाउँछ. त्यसले गर्दा हाम्रो नवलपरासी चितवन लगायतका अन्य जिल्लामा धेरै दुर्व्यसनी केन्द्रहरू खोलिएको छ. त्यो आधारमा हेर्ने हो भने विशेष गरी लागु पदार्थ दुर्व्यसनीमा फस्नुको मेन कारण भनेको पारिवारिक वातावरण भन्ने कुरा पनि हरेक हाम्रो हरेक श्रृङ्खलामा हरेकसँग कुरा गर्दै आइरहेको छ. पारिवारिक वातावरण चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ एउटा असल विद्यार्थी असल युवा असल युवती बन्नको लागि?
अब पारिवारिक वातावरण पनि भनौँ न जब परिवार नै ठिक छैन दिनरात त्यो घरमा कलह हुने बाबुआमाको सेवन गर्ने आदत बसिसकेको बाबुआमा हुने त्यसले गर्दाखेरि सिक्ने नै त्यही बालबालिकाले हो. उनीहरूले जाऊ लिएर आऊ यस्तो गर उस्तो गर भनेर सिकाउँदा सिकाउँदै बच्चा बालबालिकाले सिकिरहेछ भने त्यो बालबालिक हुनको नदिनको लागि त्यो परिवारलाई नै बिजी राख्ने कुनै रोजगारीहरू त्यस्तो पाइयो रोजगारीमूलक कामहरू पाइयो अलिक बिजी हुने खालको काम पाइयो भने परिवारहरू पनि हुने अनि बालबालिकालाई नै राम्रो शिक्षा उत्पादन गर्ने ठाउँमा लर भर्ना गर्ने अथवा ती बालबालिकाहरूलाई रेखदेख गर्ने गर्यो भने चाहिँ पक्कै यो हट्छ.
कतिपय समुदायमा के छ भने सानसानो बालबालिकालाई आर्थिक अवस्थाको कारणले पनि विद्यालयसम्म पुर्याउन नसकेको अवस्था पनि छ. विशेष गरी जुन समाजमा जुन परिवारमा आर्थिक अभाव छ उनीहरूको लागि चाहिँ सरकारले के कस्तो गरिदियो भने चाहिँ उनीहरूलाई सहज वातावरणमा विद्यालयसम्म आएर शिक्षा लिन अथवा अरू ज्ञानगुणका कुराहरू सिक्न चाहिँ राम्रो हुन्छ जस्तो देख्नुहुन्छ के छ?
अब यस्ता बालबालिकाहरू त हामीले धेरै भेटायौँ होइन धेरै छ. अब हाम्रो यो वातावरण नै त्यही थियो पहिलाको अवस्था हेर्दा अहिले त धेरै चेतना जागेको छ धेरै सरसफाइदेखि लिएर यहाँ त धेरै विकास भइसकेको छ. तर पनि कस्तो भन्दा धेरै अभिभावकहरूको चेतना कस्तो भन्दा पढ्दैन पढ्न किन पढ्न पढ्यो जागिर पाउँदैन केही पाउँदैन पढ्न जानु पर्दैन भन्ने अनि त्यसपछि बिहान बेलुका अरूको घरमा काम गर्न पठाउने बिहान बेलुका काम गर्न गएका बालबालिकाहरू थकाइ लाग्छ पढ्ने अवस्थामा अनि फेरि अभिभावकहरूले समयमा खाना नखुवाइदिएपछि बालबालिक आएर चाहिँ भोकै भोकै आएका बालबालिकाहरू पढ्न नसक्ने हुन्छन्. यो त जति जोगाउने जति बच्चाहरूलाई फुलाउने फलाउने काम हुन्छ यो अभिभावककै हातमा हुन्छ. अभिभावकलाई नै चेतना जगाउने अभिभावकलाई नै रोजगारीको व्यवस्था गराउने चाहिँ सरकारले गर्नै पर्छ. यो रोजगारी जबसम्म यो समाजमा रोजगार खुल्दैन तबसम्म एउटा यी समस्याहरू त पटक पटक आइरहन्छन्.
जुन पनि अहिले हामीले सानसाना बालबालिकाको कुरा गऱ्यौँ. विशेष गरी आधारभूत विद्यालयमा पढ्ने बालबालिका भनेको 10-12 वर्ष उमेर समूहका 5-6 पढ्ने हुन्छन्. त्योभन्दा अब टिनएजरतिर फर्केर हेर्दाखेरि जुन अभिभावकहरूले विश्वास गरेर आफ्ना छोरछोरीलाई कलेज भर्ना गरिदिएको छ पढाउनको लागि, राम्रो बनोस्, असल बनोस्, ठुलो बनोस् भन्ने हिसाबले, तर पनि ट्याक्कै अभिभावकको विपरीत तर्फबाट विपरीतमा गएर अहिलेका युवा युवतीहरू लागि परेका छन्. जुन समयमा कलेज जानियो त्यो समय कलेज जान्छु भनेर हिँडेका युवा युवतीहरू फरक ठाउँमा भेटिने, लागु पदार्थको सेवन गर्ने, विकृतिमा जाने, होहल्ला गर्ने पनि अहिले धेरै प्रचलन आइरहेको छ. विशेष गरी कम्युनिकेसन र टेक्नोलोजीको विकास सँगसँगै हरेक क्षेत्रलाई बिगार्ने तत्त्व पनि आइसकेको छ. त्यसलाई न्यूनीकरण गर्नका लागि युवा युवतीलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
अब पहिलो कुरो त त्यस्ता युवा युवती बिग्रिनुमा एउटा सङ्गतको सबभन्दा ठुलो हात छ, होइन, सङ्गतको फल पनि हो. र त्यस्ता बालबालिकाहरूलाई अवेरनेस दिन हुनको लागि यो टेक्नोलोजीले चाहिँ उनीहरूलाई चाहिँ नकारात्मक सन्देश नहुने खालका कार्यक्रमहरू नल्याओस्. हुन त फेसबुक भनेर भनिन्छ, जे पनि संसारै त्यहीँ छ, गलत काम क्रियाकलाप पनि त्यहीँ छ, सही क्रियाकलाप पनि त्यही छ, होइन.
आफूमा भर पर्ने कुरा हो. सकारात्मक पक्ष आफूले इन्टरनेटको माध्यमबाट लिने अथवा नकारात्मक पक्ष लिने भन्ने कुरा त्यो आफूमा भर पर्ने कुरा हो. तर पनि मान्छेको विचार सोच गरिरहँदा सकारात्मक पक्षलाई भन्दा नकारात्मक पक्षलाई अलिक चाँडै अँगाल्ने प्रविधि पनि हाम्रो समाजमा देखिन्छ. विशेष गरी टिनएजर्समा लागेका युवा युवती त उनीहरू क्युरियस हुन्छ, नयाँ कुरा सिक्ने जान्ने बेला भएको हुनाले पनि उनीहरूमा चाहिँ खास कस्तो कस्तो सङ्गत गर्नुपर्ने, कस्ताको सङ्गत गर्नुपर्ने, कस्ता कुरा सिक्नुपर्ने भन्ने विषय के छ?
यो अब यस्ता कार्यक्रमहरू चाहिँ विद्यालयले ल्याउनु पर्छ, होइन, कलेजहरूले चाहिँ व्यवस्था ल्याउनै पर्छ यस्ता अवेरनेसका कार्यक्रमहरू, किनभने टेक्नोलोजी सिकाउने पनि त्यहीँ हो. अब नकारात्मक सोच हुने बालबालिकाले त फेरि नकारात्मकमै ढल्ने हो के. सकारात्मक मैले यो गर्न हुन्छ यो गर्न हुन्न भने सचेत भएका बालबालिका त आफै ठिक भइहाल्छन् न. त्यो सचेत जगाउनको लागि विभिन्न अवेरनेसको कार्यक्रमहरू ल्याउने, जनचेतनाहरू जगाउने, होइन, त्यस्ता बालबालिकाहरूलाई कोर्समै राखेर पाठ्यक्रममै सानो सानो कुरो आएको छ पाठ्यक्रममा, तर पाठ्यक्रममा पनि फेरि अलि ठुला ठुला कुराहरू, अलि घटनाका कुराहरू, अब यिनीहरूलाई कसरी निर्मूल पार्नुपर्छ भनेर त्यस्ता कार्यक्रमहरू कोर्समा राखेर चाहिँ राज्यले यिनीहरूलाई केयर गर्ने काम चाहिँ राज्यले पनि गर्नुपर्छ र त्यो विद्यालयले र समाजमा पनि यो परिवर्तन ल्यायो भने चाहिँ अवश्य परिवर्तन चाहिँ हुन्छ, उनीहरू नबिग्रिने मौका पनि कम हुन्छ.
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ. यति बेला विजय एफएम सुन्ने तमाम श्रोता आफन्तहरूलाई के भन्न चाहनुहुन्छ?
सम्पूर्ण अहिले हामीले गरेको कुराकानी सुन्नुभएका श्रोताहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु. किनभने अब मैले आफूले कतिपय भोगेका कुराहरू, देखेका कुराहरू, यो समाजमा रहेर आफू कुण्ठित भएका कुराहरू बोलेको कुरा हो. त यदि तपाईँहरूको समाजमा देख्नु भएको छ भने, आफ्नो छरछिमेकमा देख्नु भएको छ भने, यस्ता कुराहरू चाहिँ तपाईँहरूले पनि सम्झाइदिनुहोस्, यो बिल्कुलै गलत हो. यो नानी बाबुहरू हिँडिरहेको कतिपय हामीले नै बाटोमा देखिरहेका हुन्छौँ. ती नानी बाबुहरूको हिँडाइ अनि बोलाइ, उनीहरूको उश्रृङ्खलपन, त्यो तपाईँको के मेरो के भनेर चाहिँ यो यिनीहरू चाहिँ यस्ता खालका नानीहरू भयो है ल है भनेर चाहिँ अवेरनेस जगाउने काम चाहिँ हजुरहरूले नि गरिदिनु होला भन्न चाहन्छु.
हस् त, यहाँले समय दिने हो, यहाँलाई धेरै धेरै धन्यवाद छ.
धन्यवाद.
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौँ. कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव, सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नवलप्रासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ. हस् त, आजलाई कार्यक्रम हातेमालो यति नै. यतिन्जेल कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद. र मलाई प्राविधिक कक्षबाट साथ दिनुहुने मित्र राजेन्द्र श्रेष्ठलाई पनि धन्यवाद भन्दै कार्यक्रम हातेमालोबाट म पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु. हस् त, नमस्कार.